مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
وائس آف امریکہ سے پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں اسد حسن اور پروڈیوسر ہیں جو مہرل گل۔ آج کے ہمارے اس پروگرام کا موضوع ہے جنوبی ایشیا میں امن و امان کی صورتحال اور امریکہ کا کردار۔ اس کو دو پیرائے میں ہم دیکھیں گے، پاکستان اور بھارت کے درمیان کشمیر کے معاملے پہ بالخصوص، جو کشیدگی ہے اور جس میں بہت ساری تجزیہ کاروں کے نزدیک دونوں جوہری طاقت کے حامل ملکوں کے درمیان کسی چھوٹی سطح کی جنگ یا بڑی سطح کے کسی مارکے کے خطرات جو ہے وہ دن بدن بڑھتے جا رہی ہیں۔ ان حالات میں امریکہ کا کردار کیا ہو سکتا ہے، جب خاص طور پہ صدر ڈونلڈ ٹرمپ میڈیشن کی بات کرتے ہیں اور پھر گزشتہ روز دونوں ملکوں کے وزرائے اعظم کے ساتھ ان کی اس موضوع پہ بات بھی ہوئی ہے۔ دوسری جانب افغانستان، پچھلے دو عشروں سے وہاں پہ جنگ جاری ہے اتحادی ممالک اور عسکریت پسندوں کے درمیان، اب مذاکرات بھی ہو رہے ہیں دوحہ کے اندر۔ سو امریکہ ان مذاکرات میں کتنی لچک پیدا کرتے ہوئے، خواہ وہ مخالف یا متحارب فریقوں کے مطالبات ہوں، ان کو اکوموڈیٹ کر سکتا ہے اور اس میں امن میں اپنا ایک کردار ادا کر سکتا ہے، یہ بھی ہم جائزہ لیں گے کہ امریکہ کا بذات خود اس وقت وہاں پہ اس خطے کے اندر اس کے مفادات کیا ہیں، اس کے سٹیکس کیا ہیں اور اس کے دائرہ اختیار میں کیا ہے، اس کا اثر و رسوخ کتنا ہے وہاں پہ ریجنل پلیئرز کے اوپر۔ سو یہ ہمارا موضوع ہے، بعد ہم کریں گے۔ جنرل طلعت مسعود صاحب ہمیں جوائن کر رہے ہیں، ممتاز ڈیفنس اینڈ سیکیورٹی انالسٹ ہیں۔ ہمیں ایمان ملک صاحبہ جوائن کر رہی ہیں، واشنگٹن بیسڈ ڈیفنس اینڈ سیکیورٹی ایکسپرٹ ہیں، وہ ہمارے ساتھ ہوں گی۔ اور ڈاکٹر سید محمد علی ہمارے ساتھ موجود ہیں، ساؤتھ ایشیا ایشوز کے ایکسپرٹ ہیں، جان ہاپکنز یونیورسٹی کے ساتھ ان کی وابستگی۔ دونوں ایمانوں کا بہت شکریہ اور خیر مقدم۔ ایمان، سب سے پہلے آپ یہ بتائیے گا کہ جنوبی ایشیا امریکہ کے لیے وہاں پہ کیا ہے، اس کے مفادات، اس کے سٹیکس کیا ہیں، پھر ہم ایشوز کے اوپر آئیں گے اور دیکھیں گے کہ وہ کیسے وہاں پہ اپنا کردار کو ادا کر سکتا ہے۔
تھینک یو سر۔ دیکھیں، یونائٹڈ اسٹیٹس کے پرسپیکٹیو سے اگر ہم دیکھیں اور اگر پاکستان کے پرسپیکٹیو سے بھی دیکھیں اور کرنٹ ریجنل جو ساؤتھ ایشین کنڈیشنز ہیں اس وقت، تو سب سے پہلے تو سب سے امپورٹنٹ بات ہے کہ پاکستان ہیز آلریڈی امبارکڈ اپان اے گرینڈ اسٹریٹجک ریسیٹ اینڈ دیٹ از آلسو میڈیئٹنگ نیگوشیشنز بٹوین دا یونائٹڈ اسٹیٹس اینڈ دا طالبان۔ تو سب سے بڑی تو ایک جو اس وقت جو سگنیفیکنس ہے یونائٹڈ اسٹیٹس کے لیے کہ اس کو وہاں سے اپنی فوجوں کا انخلا کرنا ہے، اگریمنٹ کو سائن کروانا ہے، ٹاکس کو جو ہے وہ یوزفل اور پیسفل بنا کر کے کسی اگریمنٹ کے نتیجے میں لانا ہے، تو سب سے بڑا اسٹیک تو اس وقت امریکہ کا یہ ہے وہاں پر، اور اس کے لیے ریجنل سیکیورٹی، پیس اینڈ اسٹیبلٹی ٹو این ایکسٹینٹ کہ جہاں پر ان ٹاکس کو کامیاب کرا کر کسی اگریمنٹ کی صورت دی جا سکے اور اس کے بعد اس کی امپلیمنٹیشن جو ہے وہ شروع کرائی جا سکے، تو اس کے لیے کرنٹ سیناریو کو میٹیگیٹ کرنا، اس کانفلکٹ کی سچویشن کو ایک ایسی جگہ پر لانا کہ جہاں پر یہ سب کچھ ایگزیکیوٹ کیا جا سکے، بہت ضروری ہے، اور امریکہ کے پرسپیکٹیو کے اسٹینڈ پوائنٹ سے بھی۔
اب اگر پاکستان اور بھارت پہ نظر ڈالیں تو پاکستان اسٹریٹجک پہلوؤں سے کتنا اہم ہے، بھارت کی اسٹریٹجک اینڈ بزنس اسپیکٹ سے کیا اہمیت ہے امریکہ کے لیے؟
دیکھیں، جو اگر ہم یونائٹڈ اسٹیٹس کی طرف سے بھی جو مختلف جگہوں پر ہم دیکھتے ہیں فورمز پر کہ جو خاموشی آتی ہے، یا یورپین یونین کی طرف سے، یا ریسنٹلی ابھی یونائٹڈ عرب ایمریٹس اور ایون سعودی عربیہ کو آپ دیکھ لیں، تو وہ زیادہ تر تو اس وجہ سے ہے کہ آف کورس جو ایک ہیجمان اس نے کریٹ کیا ہے، اپنا اسٹیٹس جو ہے وہ امپروو کیا ہے ساؤتھ ایشیا کے اندر، پلس دی سگنیفیکنٹ ٹریڈ والیوم اینڈ دی اکنامک ٹائز بٹوین انڈیا اینڈ دا یونائٹڈ اسٹیٹس اور دا ای یو اور دا مڈل ایسٹ۔ تو آئی تھنک کہ اس کے مقابلے میں پاکستان کے ساتھ اگر اس کا موازنہ کیا جائے تو اس کی ایگزسٹنگ یو ایس یا ای یو کی ٹریڈ جو ہے پاکستان کے ساتھ، اس کا والیوم یا اکنامک ٹائز اور انٹرسٹ جو ہیں وہ اتنے اسٹرانگ اور وہ پرومسنگ نہیں ہے بیکاز آف دا والیوم اور ادر سینیریوز۔ تو اس کی وجہ سے آف کورس ایک انٹرنل میوچل انٹرسٹ ہے یو ایس کا انڈیا کے ساتھ، اور وہ دونوں چونکہ انٹرسٹ بیسڈ ریلیشن شپ ہے، آف کورس انٹرنیشنل ریلیشنس میں تو ہوتا ہوا ہے، تو اس کی وجہ سے دونوں جہاں ایک دوسرے کو फायदा दे सकते हैं, वहां पर असरअंदाज भी हो सकते हैं डिफरेंट डिसीजन मेकिंग्स के ऊपर, और उस लेवरेज को पाकिस्तान यूज कर सकता है।
जी डॉक्टर सैयद मोहम्मद अली साहब, बहुत शुक्रिया आपका भी। आपका तजिया जनूबी एशिया के अंदर, खासतौर पर हिंदुस्तान, पाकिस्तान और अफगानिस्तान, इन तीनों मुल्कों के अंदर अमरीका के मफादात क्या हैं और वो किस हद तक इन मुल्कों के अंदर मुल्कों पर उनकी पॉलिसियों पर असरअंदाज हो सकता है जब बात वहाँ पे खासतौर पे अमन की हो?
देखिए जी, जहाँ तक इंडिया का सवाल है पाकिस्तान के बारे में बात करने से पहले, तो वो तो मैं अग्री करता हूँ कि बिलखसूस पिछले 10-11 सालों में इंडिया ने मिडल ईस्ट के साथ, अमेरिका के साथ, यूरोप के साथ ऐसे ताल्लुकात बना लिए हैं और उनकी जो पॉपुलेशन का साइज है और जो उनकी इकोनॉमी का साइज है, तो इंडिया अपनी जगह तो वो अहमियत रखता है। मगर जहां तक पाकिस्तान की ग्रैंड स्ट्रैटेजी है, देखिए उसमें जो पिछले 10-15-20 सालों से हमें पोस्ट 9/11 बिलखसूस इंडिया आहिस्ता आहिस्ता पाकिस्तान को उस कैंप में लाता रहा कि ये जो प्रॉक्सीज इस्तेमाल करते हैं ये एक बड़ी डिसक्रेडिटेड पॉलिसी है।
सही।
तो उसमें भी इंडिया जो है वो अपनी जो ज़हनियत है, अपना नज़रिया जो है, वो दुनिया के ऊपर काफ़ी हद तक हावी करने में कामयाब हुआ। अब जहां तक पाकिस्तान की बात आती है, पाकिस्तान का अमेरिका के साथ जो ताल्लुकात हैं वो अपनी जगह हैं और पाकिस्तान की अहमियत जो है वो अपनी जगह है, क्योंकि कम से कम ये है कि अगर आप देखें अब कतर में जितनी टॉक्स हो रही है या वो रशिया या चीन करता है, कम से कम पाकिस्तान की अहमियत बनिस्बतन इंडिया के बहुत ज़्यादा है। हालांकि प्रेसिडेंट ट्रंप ने इंडिया को दावत भी दी कि आप जो है अफगानिस्तान के अंदर अपना इकोनॉमिक लिहाज से अपना किरदार जो है वो रखिए, इंडिया ने पैसे भी लगाए, बिलियन प्लस डॉलर्स लगाए, मगर इंडिया को कतर में या कहीं और टेबल के ऊपर वो जगह नहीं मिलती जो पाकिस्तान को अभी तक मिल रही है। सो ये एक बात है, मगर जो ग्रैंड स्ट्रेटेजिक रीसेट है उसके साथ मेरा थोड़ा सा इसलिए इख्तलाफ है कि देखिए अफगानिस्तान के साथ भी हमने को गहरी नजर से नहीं सोचा। ठीक है, तालिबान के साथ हमने ताल्लुकात नहीं तोड़े, ये है कि तालिबान अब हमारे हर इशारे पर तो नाचते नहीं है, उन्होंने भी ये एक डिप्लोमेसी का भी मजा चख लिया है, कुछ वो जो रेटरिक है कि हम अब बच्चियों का स्कूल है, स्कूल्स जो हैं वो होने देंगे, कतर में वो डायरेक्टली अमेरिका के साथ बात कर रहे हैं, तो उनको सिर्फ वो पाकिस्तान के ऊपर डिपेंडेंट नहीं है अपनी बात मनवाने के लिए, और ना ही वो पाकिस्तान के इशारों पर चलते हैं। अब एक तो ये मसला है कि पाकिस्तान का जरूर अहम किरदार है, मगर ये नहीं कि तालिबान हमारी पुतली है।
ठीक है,
दूसरी तरफ बात ये है कश्मीर की। अब कश्मीर में हम जो कर सकते थे वो एक जमीर की जंग या मतलब मोरालिटी की अगर हम जंग रखते वो हमने बिल्कुल नहीं किया, क्योंकि आप उसमें देखिए कि यासीन मलिक जैसे लोग जो थे, जो ठीक है शुरू में उन्होंने भी आर्म्स उठाए, मगर पिछले कई सालों से जो हैं वो एक मॉडरेट एक आइडियोलॉजी की जंग कर रहे थे, तो हमने उनका इतना साथ नहीं दिया। हमने अफगानिस्तान के अंदर पिछले साल यूएन का एक इदारा है जिन्होंने एक ह्यूमन राइट्स की वायलेशंस के ऊपर एक रिपोर्ट जारी की, तो इंडिया ने कहा कि जी हम तो यूएन की ह्यूमन राइट्स के इदारे को इजाजत नहीं देंगे कि वो जम्मू एंड कश्मीर में आए। पाकिस्तान ने कहा इंडिया इजाजत नहीं देगा, हम भी नहीं देंगे। अब उनकी जो तजावीज थी उनके ऊपर हमने भी अमल नहीं किया। आप देखिए गिलगित बल्तिस्तान का जो मसला है, अब हम रेजोल्यूशन 370 की बात करते हैं, मगर हमने भी तो जम किया ना।
सर, हम आते हैं इन इश्यूज के ऊपर भी, लेकिन प्राइमरीली जो हम समझना भी चाह रहे हैं और अपने सामीन को समझाना भी चाहते हैं कि उस खत्ते में آخر امریکہ کے اپنے مفادات کیا ہیں، وہ کیوں کر انٹروین کرے گا، وہ کیوں کر میڈیٹ کرے گا پاکستان اور بھارت کے درمیان خاص طور پہ ان حالات میں؟ جنرل طلعت مسعود صاحب سے ہمارا رابطہ بحال ہو گیا ہے، ممتاز ڈیفینس اینڈ سیکیورٹی انالسٹ ہیں۔ جنرل صاحب بہت شکریہ، ہمارے ساتھ واشنگٹن سے ایمان ملک صاحب ہیں، سیکیورٹی اینڈ پالیسی انالسٹ ہیں، اور ہمیں ڈاکٹر سید محمد علی صاحب نے جوائن کر رکھا ہے، جان ہاپکنز یونیورسٹی کے ساتھ ان کی وابستگی ہے۔ محید یوسف کچھ دیر بعد ہمارے ساتھ ہوں گے، یو ایس آئی پی کے ساتھ ان کا تعلق ہے۔ آپ کے خیال میں جنرل صاحب، جنرلی اس ریجن کے اندر، اس علاقے کے اندر امریکہ کے کیا مفادات ہیں، کیا انٹرسٹ ہیں، اور وہ کس طرح سے سچویشنز کے مطابق مینوورنگ کر سکتا ہے یا انفلوئنس کر سکتا ہے لوکل پلیئرز کو؟
دیکھیے، میرے خیال میں ان کا جو اصل اس وقت امیڈیٹ جو پرابلم ہے وہ تو افغانستان میں ہے، جس میں جیسے آپ نے ذکر بھی کیا کہ پاکستان بڑی اس میں مدد کر رہا ہے اور ایک مثبت کردار ادا کر رہا ہے، جو کہ ماضی میں تو کافی اختلافات تھے لیکن اب میرے خیال میں تعلقات میں بہت بہتری آئی ہے اور ایک دوسرے پر اعتماد بڑھا ہے، اور پاکستان کی بھی یہ کوشش ہے کہ کسی طریقے سے افغانستان کے حالات ٹھیک ہوں تاکہ اس کے مثبت اثرات خود پاکستان پر بھی پڑیں۔ تو اس لحاظ سے دونوں ممالک میں ایک لحاظ سے کی جو سوچ ہے وہ منسلک ہے، جس وجہ سے کچھ تعلقات میں بہتری آئی ہے، لیکن جو اصل چیز ہے وہ یہ ہے کہ انڈیا کے جو تعلقات ہیں امریکہ کے ساتھ وہ بڑے اسٹریٹجک نوعیت کے ہیں، اور اس کے ساتھ ساتھ آپ نے دیکھا کہ چین کے ساتھ اس وقت امریکہ کے تعلقات میں کئی وجوہات کی بنا پر، خاص طور سے پریزیڈنٹ ٹرمپ نے جس طریقے سے اکنامک میٹرز اور فائنینشیل اور کمرشل میٹرز کو ہینڈل کیا ہے، ان میں اختلافات بڑھ گئے ہیں، بٹ وہ اور پھر اس کو وہ اپنا سمجھتے ہیں کہ اسٹریٹجک نوعیت پہلو سے وہ ایک لحاظ سے چین جو ہے ان کا دشمن ہے اور انڈیا اس کا ایک بہت کلوز اسٹریٹجک پارٹنر ہے، تو یہ چیزیں بھی ہم مد نظر رکھتے ہیں، لیکن میں یہ سمجھتا ہوں کہ امریکہ چاہتا ہے کہ پاکستان اور انڈیا کے تعلقات جو ہیں وہ بہتر ہوں، وہ کئی وجوہات کی بنا پر، ایک تو یہ کہ وہ یہ سمجھتا ہے کہ اگر یہ تعلقات خراب ہوتے ہیں تو جو بزنس اپرچونیٹیز وغیرہ انڈیا میں بھی ہیں یا خطے میں ہیں یا پاکستان میں ہیں وہ متاثر ہوتی ہیں، پھر دوسری بات یہ ہے کہ اگر پاکستان اور انڈیا کے تعلقات بہتر ہوتے ہیں تو پاکستان کو اتنا جھکاؤ جو چین کی طرف ہے وہ اس کی ضرورت نہیں ہوتی ہے، تو یہ اس نقطہ نظر سے میرے خیال میں امریکہ کی یہ پالیسی ہے کہ انڈیا اور پاکستان کے تعلقات میں بہتری ہو، یہ ضروری ہے۔
ٹھیک ہے، اس ریفرنس میں ہم گزشتہ روز جو ٹیلی فون کال ہوئی ہے پریزیڈنٹ ٹرمپ کی جانب سے دونوں ملکوں کے وزراء اعظم کے ساتھ ان کی بات چیت، تو سپیرائے میں دیکھتے ہیں کہ اس سے کتنا ڈی ایسکلیٹ ہوگا جو اس وقت ماحول بنا ہوا ہے۔ چند سیکنڈ کی ایک بریک کے بعد۔
یہ وائس آف امریکہ ہے، آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں، پتا ہے facebook.com/voaurdu۔ یہ وائس آف امریکہ واشنگٹن ہے، آپ ہمارے پروگرام ہماری ویب سائٹ پر کسی بھی وقت دیکھ سکتے ہیں، پتا ہے www.urduvoa.com۔
وائس آف امریکہ سے پروگرام آپ سن رہے ہیں راؤنڈ ٹیبل، جس کا آج کا موضوع ہے جنوبی ایشیا میں امریکہ کا امن کے لیے کردار کیا ہو سکتا ہے، خاص طور پہ پاکستان اور بھارت کے درمیان موجودہ کشیدگی کے پس منظر میں۔ ایمان ملک، یہ بتائیے گا کہ کافی صورتحال جو ہے وہ دونوں جوہری طاقت کے حامل ملکوں کے درمیان کشیدہ ہے، کشمیر کے اوپر خاص طور پہ بھارت نے جب سے وہ آرٹیکلز جو ہے وہ ریووک کیے ہیں اور اس کی حیثیت، خصوصی حیثیت اس کو ختم کیا ہے، بہت سارے لوگوں کے نزدیک خدشات ہیں اس بات کے کہ چھوٹی سطح پہ یا بڑے پیمانے پہ باقاعدہ ایک کانفلکٹ یہ اختیار کر سکتی ہے صورتحال۔ گزشتہ روز صدر ڈونلڈ ٹرمپ کا ٹیلی فون گیا پرائم منسٹر عمران خان کو بھی، اور پرائم منسٹر نریندر مودی نے بھی ان سے بات کی، سو کیا کہا ہوگا پریزیڈنٹ ڈونلڈ ٹرمپ نے، کیا اس سطح پہ بات چیت کو بھی ابھی سے ہم کوئی میڈیشن کہہ سکتے ہیں، جس کا تذکرہ انہوں نے وزیر اعظم عمران خان کے دورہ واشنگٹن میں کیا تھا؟
دیکھیں، اگر آپ پرائم منسٹر عمران خان اور پریزیڈنٹ ٹرمپ کی ملاقات کا جائزہ لیں تو میرے خیال میں کہ فارملی پریزیڈنٹ ٹرمپ نے July 22 کے بعد اس طرح سے میڈیشن کی بات نہیں کی ہے جو کہ انہوں نے جس کا اعادہ کیا تھا عمران خان صاحب کے ساتھ میٹنگ میں۔ और उसकी डेफिनेटली बहुत सारी वजूहात हैं अमेरिका के बिहाफ के ऊपर भी, उसके इंटरेस्ट जो है रीजन के अंदर, और वो एक ओवरऑल स्ट्रेटजी और पॉलिसी जो है वो परसू कर रहा है रीजन के अंदर. अब जो उनकी एक्सचेंज हुई है प्राइम मिनिस्टर मोदी और प्राइम मिनिस्टर इमरान खान के साथ प्रेजिडेंट ट्रंप की, तो उन्होंने तीन चीज़ों के ऊपर जोर दिया है रिगार्डिंग ट्रेड, स्ट्रेटजिक पार्टनरशिप एंड मोस्ट इंपॉर्टेंटली कि दोनों मुल्क जो हैं वो टेंशन रिड्यूस करें कश्मीर के ऊपर. एंड ही सेड दैट यू नो इट्स अ टफ सिचुएशन बट अ गुड कन्वर्सेशन विद बोथ ऑफ द प्राइम मिनिस्टर्स. तो जहां तक एक स्ट्रेटजिक कम्युनिकेशन की बात है तो ये एक अच्छी बात है. देखिए जब से ये आर्टिकल की रेवोकेशन हुई है हम यूएनएससी में भी और डिफरेंट फोरम्स में भी, मेन स्ट्रीम मीडिया भी, हर क्वार्टर से यही सुनते आए हैं कि यू नो इंडिया जो है वो बायलैटरल इशू समझता है उसको, उसी तरह से परसू करना चाहता है और अंदर का मामला रखना चाहता है. आई थिंक देयर इज अ ब्लेटेंट डिसरिगार्ड ऑफ द यूनिवर्सल डिक्लेरेशन ऑफ ह्यूमन राइट्स. और जब ह्यूमन राइट की बात होती है तो मामला आपका और मेरा नहीं रहता है, फिर आपको आवाज उठानी पड़ती है उन प्रिंसिपल्स पर जब जहां आप दूसरे इश्यूज को लेकर के चलते हैं. आप एक और इशू को इग्नोर नहीं कर सकते जस्ट बिकॉज के वो उस वक्त के अंदर या वैसे आपको ओवरऑल पॉलिसी की सूरत में सूट नहीं करता है और आपको एक आर्बिट्रेटर की जरूरत होती है. तो ये कोई कुरान, गीता या बाइबल में लिखे हुए सहीफे नहीं है, इंसानों के बनाए हुए कानून थे जो उस वक्त के लोगों ने मद्देनजर रखते हुए उनकी जितनी समझ बूझ या जितनी दूर तक वो देख सकते थे बनाए हैं. अब क्या जैसे जैसे वक्त गुजरता जा रहा है ह्यूमन राइट्स की जो सिचुएशन है वो डिप्लीट होती जा रही है वैली के अंदर या कश्मीर के अंदर, तो क्या उसके ऊपर इंटरनेशनल कम्युनिटी या स्ट्रांग कंट्रीज जो है वो कोई एक्शन नहीं लेंगे? तो मेरा ख्याल में ये कोई सही बात नहीं होगी. आप एक छोटी सी मिसाल देख लें कि अगर आप इलेक्शन कराते हैं किसी मुल्क के अंदर तो आप इंटरनेशनल ऑब्जर्वर्स को इन्वाइट करते हैं. क्यों? क्योंकि आप अपने मुल्क की एक शख्सियत जो है वो दुनिया के सामने लाना चाहते हैं बिकॉज आप इंटरकनेक्टेड वर्ल्ड के अंदर रहते हैं और आप ये दिखाना चाहते हैं कि आप फ्री एंड फेयर इलेक्शन करा रहे हैं, आप प्रोटोकॉल्स को पूरा कर रहे हैं, आप हर प्रोसीजर को लेकर के चल रहे हैं बिकॉज यू केयर अबाउट योर इमेज. तो इंडिया एक तरफ इतनी बड़ी डेमोक्रेसी की बात करता है और दूसरी तरफ इतना ब्लेटेंट डिसरिगार्ड हो रहा है ह्यूमन राइट्स का, तो दुनिया को ना चुप रहना चाहिए और उस सूरत में यूनाइटेड स्टेट्स का एक इम्पोर्टेंट रोल हो सकता है एटलीस्ट बायलैटरल डायलॉग को शुरू कराने के लिए ताकि किसी सिम्ट को पकड़ा जा सके.
सैयद मोहम्मद अली साहब, आपके ख्याल में बायलैटरल डायलॉग शुरू हो सकते हैं? गुज़श्ता रोज़ की टेलीफोनिक कम्युनिकेशन सर डोनाल्ड ट्रंप की दोनों प्राइम मिनिस्टर्स के साथ, उसके बाद
अगर आप क्लेरिफाई कर दें क्या डायलॉग जो है वो आप पूछ रहे हैं कि अमेरिका डायलॉग करा सकता है?
कम से कम जो पाकिस्तान और भारत के दरमियान एक कंपोजिट डायलॉग्स का पहले से सिलसिला है, फिर वो अमेरिका का भी ये मौकफ है, बाकी दुनिया का भी, क्या अपने इश्यूज को खुद आपस में बैठ के मुज़ाकरात के जरिए हल करें? सो मुज़ाकरात के लिए तो एक पूरा आपको पता है ना कि एक प्रोसेस है जो मुअत्तल है. सो कम अज़ कम अमरीका इस हद तक इन्फ्लुएंस कर सकता है कि अगर आपको तीसरी फरीक की मसालियात या सालसी नहीं भी चाहिए तो कम अज़ कम आप ये जो सरहद के ऊपर फौजें हैं यहाँ से पीछे हटें और बैठ के बात करें.
जी वो अब सूरत हाल कुछ ज़्यादा गंभीर हो गई है क्योंकि हम अगर उसको शिमला के पसमंजर से देखें या हम लाहौर डिक्लेरेशन के पसमंजर से देखें तो तब ये आर्टिकल 370 वाली बात नहीं हुई हुई थी. तो अब तो देखिए मतलब एक डी फैक्टो एक जो इतनी लंबी एक गुफ्तगू थी कश्मीर के अंदर, कम से कम कश्मीर का स्टेटस जो था, स्पेशल स्टेटस जो था, अब उसको खत्म करके जो एंटी है वो कुछ बढ़ गया है. तो इस वक्त पाकिस्तान के अंदर अगर मैं अभी पाकिस्तान से वापस आया हूँ और अगर आप पाकिस्तानी मीडिया का रवैया देखिए और वहां पर बयानात देखिए तो वहां पर तो बहुत कम इस वक्त चांसेस हैं कि कोई भी पॉलिटिकल पार्टी, इमरान खान साहब की पॉलिटिकल पार्टी, हाँ टेंशन्स को कम करने के लिए एलओसी के ऊपर जो इस वक्त शेलिंग हो रही है दोनों साइडों पर और उसकी स्पायरलिंग का जो पोटेंशियल है उसको कम करने के लिए तो बात हो सकती है, बट इस वक्त कॉम्पोजिट डायलॉग्स का 370 की रेवोकेशन के बगैर जो है वो जो बहुत एक टफ सेल होगा इस वक्त पाकिस्तान के अंदर भी. और अनफॉर्चुनेटली सूरत हाल कुछ ऐसी है कि पाकिस्तान के पास बहुत कम लेवरेज मौजूद है क्योंकि जो यही जो ह्यूमन राइट्स की बात हो रही है कि जो वो गोल्डन चांसेस मिले थे पिछले साल, एक मिला, वो हमने उन गोल्डन चांसेस को अवेल नहीं किया. तो अब इस वक्त ये है कि अगर तो या तो इंडिया के अंदर सुप्रीम कोर्ट, क्योंकि वो भी इंतजार कर रहा था, अभी कर्फ्यू की तरह की सिचुएशन है और इंडिया के अंदर बड़ी तनकीद है, ये जो मोदी
का पॉलिटिकल प्रेशर है, ऑफ कोर्स उसके ऊपर
मूव किया है. तो उसका मतलब एक महदूद सतह पर तो अमेरिका जो है वो सालिसी कर सकता है, मगर एक कॉम्पोजिट डायलॉग को इस कॉन्टेक्स्ट में रीस्टार्ट करना जो है वो ज्यादा मुश्किल.
जनरल तलत मसूद साहब, एक कोई सेंस ऑफ अर्जेंसी फील होता है वाशिंगटन से. पिछले एक हफ्ते में दो बार इमरान खान साहब से बात हुई है डोनाल्ड ट्रंप की, और फिर बयक वक्त जो है दोनों मुल्कों के वज़ीरे आज़म से हुई है. सो क्या अमेरिका इस वक्त सालिसी चाह रहा है, सालिसी कर सकता है, और ख़ास तौर पे जब हम बात करते हैं कश्मीर की खसूसी हैसियत के खात्मे की, और सिचुएशन जब उसमें इतनी ज़्यादा एस्केलेट हो जाती है, तो फिर ये कश्मीर के मामले पे गोबर तो एक तरह से सालिसी ना हुई, ये तो दोनों मुल्कों के दरमियान शदीद सूरत हाल के अंदर मदाखलत है या उस सूरत हाल में सालिसी है. सो कुछ जवाब जो रिवायती मौकफ है भारत का उस पर मिलता है उनको कि अमेरिका कश्मीर पे नहीं इस ओवरऑल टेंस सिचुएशन के ऊपर वो मीडिएट कर रहा है?
ये मेरे ख्याल में सालिसी का चाहे आप उसको जिस तरीके से देखें, ये जरूर है कि एक मुस्बत इन्फ्लुएंस अमेरिका डाल सकता है दोनों ममालिक के ऊपर. एक तो ये है कि इन दोनों ममालिक को और ख़ास तौर से इंडिया को, इसलिए कि पाकिस्तान तो हमेशा से कह रहा है कि हम बातचीत के लिए तैयार हैं, तो ये अगर वो दबाव डाले और कहे कि भाई आप बातचीत का सिलसिला तो शुरू करें चाहे आपका कोई भी मौकफ हो, तो मेरे ख्याल में ये तो मुमकिन हो सकता है और कोई वजह नहीं है कि इंडिया उस चीज़ को ठुकराए. और तो मैं समझता हूँ कि इसमें एक मुस्बत किरदार अदा किया जा सकता है, लेकिन इसके साथ साथ अगर हम ये तवक्को करें पाकिस्तान की तरफ से कि भाई अमेरिका जो है वो कोई ऐसा प्रपोजल देगा जिसमें कश्मीर की जो पॉलिसी है इंडिया की उसमें बहुत कोई तब्दीली आए, या वो 370 आर्टिकल को फिर से बहाल कर दे, ये मैं नहीं समझता कि इस हद तक अमेरिका जाएगा और उसको कोई इसमें दिलचस्पी भी नहीं है. और वो हमें
तो फिर क्या ये समझा जाए कि पाकिस्तान के ऊपर दबाव बढ़ाएगा अमेरिका कि आप चूके जो होना था भारत की तरफ से वो हो चुका, आप इसको कबूल करें और आगे बढ़ें, बात करें, अगर भारत अपना एकदम वापस नहीं लेता है तो?
जी देखिए पाकिस्तान अगर फर्ज कीजिए अपना जो भी इस वक्त लेवरेज है अफगानिस्तान का इस्तेमाल करता है और इस तरीके से करता है कि दबाव डालता है अमेरिका पर, या तो उस पाकिस्तान को खुद को भी नुकसान होता है, इसलिए कि पाकिस्तान के लिए ये बहुत ज़रूरी है कि अफगानिस्तान में अमन आए. तो अगर हम इस तरीके के टैक्टिक्स इस्तेमाल करें जो कि हमें खुद ही नुकसान पहुंचाएं, तो मैं नहीं समझता कि वो सूदमंद रहेंगी. और उससे फिर एक पाकिस्तान का जो एक इमेज है वो पहले से ही कौन सा बड़ा अच्छा है और ख़राब हो जाएगा. तो मैं इसका बिल्कुल कायल नहीं हूँ कि पाकिस्तान को अफगानिस्तान को इस तरीके से इस्तेमाल करना चाहिए जिससे कि इंडिया पर या अमेरिका के ऊपर किसी किस्म का दबाव हो. तो ये मेरी
ईमान वाली साहब ये बताइएगा कि ये आर्टिकल क्या जिसको रिवोक किया इंडिया ने, उसको दोबारा इम्कान है कि अगर अमेरिका मुदाखलत करता है या कुछ तो वो अपने इस फैसले को सस्पेंड करे और उसको पहले वाली हैसियत पे लेके आए?
देखिए इसका इम्कान इतनी जल्दी तो बिल्कुल नजर नहीं आता है क्योंकि इंडिया को रीजनल जो सिनेरियो है उसका भी अंदाज़ा है, अमेरिका की जो इन्वॉल्वमेंट इस वक्त है उसके अंदर, तो अमेरिका को जहां लेवरेज है उसको यूज़ करने का, वहां पर एक ऐसी भी सूरत हाल है अमेरिका के लिए कि उसको बहुत ज़्यादा इस्तेमाल भी नहीं कर सकता क्योंकि उसके अपने इंटरेस्ट हैं. अगर आप देखिए इनकी इलेक्शन के अंदर ये प्रॉमिस था मोदी साहब का कि वो इस किस्म का माइलस्टोन जो है वो कश्मीर में अचीव करेंगे जो उन्होंने किया. इसी तरह प्रेसिडेंट ट्रंप का इलेक्शन आ रहा है, उनके भी कुछ डोमेस्टिक कमिटमेंट्स और गोल्स हैं जो उन्होंने अचीव करने हैं और उसके लिए ऑफकोर्स उन्हें रीजन में भी ऑपरेट करना है, दुनिया में भी ऑपरेट करना है, तो हर एक के अपने स्ट्रेटेजिक इंटरेस्ट और स्ट्रेटेजिक गोल्स हैं। उसके अंदर कश्मीर एक बहुत बड़ा जो थिएटर है वो नहीं रहता, जो कि इंटरनेशनलाइज हो भी चुका है। और एक चीज इससे ये भी सामने आई है, मैं उसका जिक्र करना चाहूंगी कि ये जो एक लॉफेयर इंडिया की तरफ से पाकिस्तान के खिलाफ शुरू हुआ है, वो अगर देखें तो आप जिस तरह से आईसीजे में वो कुलभूषण जाधव का केस लेकर के गया था, जिस तरह आर्टिकल 370-35A की रेवोकेशन हुई है, तो ये बिकॉज दोनों मुल्कों के अंदर जो मिलिट्री की सिचुएशन है वो तो उस तरह से एक इम्बैलेंस है। मतलब इंडिया की मिलिट्री सुपीरियोरिटी सबको मालूम है, दोनों न्यूक्लियर पावर्स भी, और दोनों इस किस्म के कॉन्फ्लिक्ट को अफोर्ड भी नहीं कर सकते। तो इंडिया ने ये एक जो लॉफेयर का तरीका इस्तेमाल किया, लॉ और वॉरफेयर को मिक्स करके, ये एक बहुत मुल्क इस्तेमाल करते रहते हैं, लेकिन ये अब माजी में कुछ ज्यादा तेज तर होती जा रही है, जो कि पाकिस्तान को मजबूर कर सकती है एक ऐसे जवाब से जिसमें वो उसको किसी कोवर्ट एक्शन की तरफ जाना पड़े या कुछ ऐसी प्रिस्क्रिप्शन लिखनी पड़े जो कि फिर रीजन के लिए भी प्रॉब्लम हो सकती है, क्योंकि उसको किसी ना किसी तरह अपने नैरेटिव और अपने मोटिव को जो है वो भी सिक्योर करना है। तो आई थिंक इट्स अ वेरी कॉम्प्लेक्स सिचुएशन। आई डोंट सी कि एकदम से इसकी कोई रेवोकेशन हो जाएगी, लेकिन इसको किसी ना किसी सूरत हाल को मिटिगेट करने के लिए अमरीका पॉलिसी का किरदार चाहे वो किसी भी सतह पर हो।
हमें मोहित यूसुफ साहब ने ज्वाइन किया है यूनाइटेड स्टेट्स इंस्टीट्यूट ऑफ पीस पे, पाकिस्तान सेंटर और जनूबी एशिया प्रोजेक्ट के वाइस प्रेसिडेंट हैं, पाकिस्तान से इस वक्त हमारे साथ हैं। मोहित बहुत शुक्रिया। हम बात कर रहे हैं पाकिस्तान भारत कशीदगी के पस मंजर में ओवरऑल उस खत्ते में, फिर अफगानिस्तान का मसला भी आपके सामने है कि अमरीका का इस वक्त किरदार क्या हो सकता है और इन्फ्लुएंस कितना है। बहुत सारे मुबसरीन इस बात पर इतफाक करते रहे अभी ये प्राइम मिनिस्टर के दौरे से पहले तक कि अमरीका ने अपना इन्फ्लुएंस लूज किया है वहाँ पे कई एक एतबार से हवालों से। सो अब जब पाकिस्तान और इंडिया के दरमियान एस्केलेशन है और कशीदगी बहुत बढ़ चुकी है, आपके ख्याल में अमरीका क्या कर सकता है? गुज़श्ता रोज़ के टेलीफोनिक कम्युनिकेशन दोनों मुल्कों के वज़ीरे आज़म के साथ, उस बैकड्रॉप में बताइएगा क्या कहा होगा प्रेसिडेंट डोनाल्ड ट्रंप ने, और अमरीका इस लम्हे क्या रोल प्ले कर सकता है?
शुक्रिया सर। क्या कहा उन्होंने ये तो उन्हीं को मालूम है, लेकिन इन्फ्लुएंस लूज जरूर किया है, इस वजह से नहीं कि अमेरिका की वो ताकत और वो रेलेवेंस नहीं है खत्ते में, लेकिन इस वजह से कि डोनाल्ड ट्रंप साहब की जो थिंकिंग है खारजा पॉलिसी पे या अमेरिका के रोल पे बैन अल-अक़वामी सतह पर वो बहुत मुख्तलिफ है। तो वो वॉलंटरली इन चीज़ों में अपने आप को शामिल नहीं कर रहे थे और उनका ये मौकफ था कि मैं कोई दुनिया का पुलिसमैन नहीं हूँ, ये अमरीका का काम नहीं है। अब आपने दोबारा देखा है कि उन्होंने बढ़ चढ़ के कहा है कि मैं सालसी का किरदार भी अदा करने को तैयार हूँ। मेरा नहीं ख्याल कि भारत कभी ये बात मानेगा या इसको तस्लीम करेगा, लेकिन ये जरूर है कि इस वक्त जितना प्रेशर भारत के ऊपर है इस इकदाम की वजह से जो उन्होंने उठाया है कश्मीर में, तो वो ये जरूर चाह रहे हैं कि ये मामला जो है थोड़ा ठंडा हो, उससे इसके डोनाल्ड ट्रंप साहब से बात करना भी जो है वो उसका ही मकसद होगा कि उनको किसी तरह बावर कराया जाए कि आखिरकार अमेरिका और हिंदुस्तानी हैं जो स्ट्रेटेजिक पार्टनर हैं, उनको एक दूसरे की जरूरत है और इसलिए पाकिस्तान का साथ ना दिया जाए। पाकिस्तान का बहरहाल ये मौकफ है और वो कोशिश भी कर रहे होंगे कि डोनाल्ड ट्रंप साहब कोई ना कोई सालसी का किरदार अदा करें। मेरा नहीं ख्याल कि मुअसर हो सकता है ऐसा किरदार, क्योंकि अल्टीमेटली अमरीका ने जब ये बात भी हुई तो आपने देखा है कि उनकी स्टेटमेंट्स तो यही है कि अंदरूनी मामला है, ट्रंप साहब जरूर लगे हुए हैं, लेकिन ब्यूरोक्रेसी अमरीका की जो है वो मेरा नहीं ख्याल कि किसी सूरत भी हिंदुस्तान को नाला करने को तैयार होगी।
इसके बावजूद कि पाकिस्तान से तवक्कुआत बहुत ज्यादा है अफगानिस्तान के अंदर,
देखिए बात यह है अफगानिस्तान में कि अफगानिस्तान में अमन जो है वो पाकिस्तान भी उतना ही चाहता है, पाकिस्तान के लिए उतना ही जरूरी है जितना बल्कि ज्यादा जरूरी है अमेरिका से। तो मुझे नहीं नजर आता कि पाकिस्तान की क्यादत अमेरिका को ये बात कहेगी कि ये फिर हम अफगानिस्तान में जो है वो आपकी मदद नहीं करते अगर आप यहाँ नहीं करते, क्योंकि उसके नुकसान है आपको पता है पाकिस्तान और बहुत सी चीजों में इस वक्त मसाइल दरपेश है, पाकिस्तान को फैटिव क्या, तो IMF का पैकेज पूरा करना क्या वगैरह। सो मुझे नहीं लगता, मेरा ख्याल है पाकिस्तान इस वक्त जो हिकमत अमली अपना रहा है वो दुरुस्त है कि अफगानिस्तान में मदद करता रहे और साथ ये बात बावर कराए डोनाल्ड ट्रंप साहब को कि अमेरिका का फायदा नहीं है अगर हिंदुस्तान इस तरह की पॉलिसियां अपनाए और अगर पाकिस्तान और हिंदुस्तान के दरमियान एक बड़ा क्राइसिस शुरू हो जाए। वो मेरा ख्याल है बेहतर है बनिस्बत इसके कि आप एक सुपर पावर को आंखें दिखाने की कोशिश करें और फिर मामला दूसरी तरफ।
आपने जाना है तो आखिरी सवाल में आपसे ये करना चाहूंगा कि इस वक्त जो सूरत हाल वहां पे बन चुकी है, ऑफ कोर्स ये स्टेटस को तो नहीं रह सकता है, इस तरह से दुनिया भी नहीं चाहेगी। पाकिस्तान मामले को आलमी अदालत इंसाफ में भी ले जाना चाह रहा है, अमरीका के भी दरवाजे पर वो दस्तक दे रहा है, बाकी जो यूरोपियन मुल्क हैं वहां पर भी जा रहा है। सो ये स्टेटस को जो है आपको लगता है कि ये रह सकता है या इसमें तब्दीली आएगी, भले वो पाकिस्तान के फेवर में हो भले वो भारत के फेवर में हो, लेकिन अब कोई ना कोई बड़ा कोई फैसला कौन सूरत हाल कश्मीर के ऊपर आ सकती है सामने, आपकी असेसमेंट क्या है?
देखिए बदकिस्मती से दुनिया बैन अल्फाम समूर दुनिया में ताकत और पैसे के बलबोते पर चलते हैं, तो अगर तो वाकई यहाँ इंसानी हकूक की बात होती, इंसानी जान की कीमत की बात होती, तो फिर तो जाहिर ही बात है स्टेटस को नहीं रह सकता जो इस वक्त वहाँ हो रहा है कश्मीर में, तो किसी सूरत भी काबिल कबूल नहीं हो सकता उस पस मंजर में। लेकिन क्योंकि ये मामला सारा एक ऐसी रियासत है जिसके पास वो ताकत है, 8 से 9 लाख फौजें वहां मौजूद हैं हिंदुस्तान की, तो स्टेटस को रह सकता है। बदकिस्मती से वो अगर उन्होंने ये सिग्नल कर ही दिया, मुझे तो यही नजर आ रहा है कि किसी भी कीमत पे वो मामलात को रिवर्स नहीं होने देंगे, तो मुझे तो यही खदशा है खुदा ना खास्ता कोई बहुत बड़ी वहां पे जो है वो मारधार वायलेंस ये मामला ना शुरू हो जाए, क्योंकि कश्मीरी नौजवान रेजिस्ट तो करेगा, वो इसको बगैर रेजिस्टेंस के तो नहीं छोड़ेगा इस मामले को, और अगर भारत की रियासत ने उस पर रिएक्ट किया वायलेंस से तो फिर मामला बहुत गड़बड़ हो सकते हैं, और फिर पाकिस्तान भी जाहिर बात है कोई ना कोई स्टांस लेगा और हिंदुस्तान पाकिस्तान का आपस में भी मसला जो है वो और खराब हो सकता है।
बहुत शुक्रिया मोहित यूसुफ, आप हमारे साथ थे, आपने हमें पाकिस्तान से ज्वाइन किया। चंद सेकंड की एक ब्रेक लेते हैं। जनरल तलत मसूद साहब हमारे साथ हैं, इवान मलिक साहब ने हमें ज्वाइन कर रखा है और डॉक्टर एस एम अली वो हमारे साथ हैं एक ब्रेक के बाद।
रेडियो प्रोग्राम सदाए जहां न्यूज नेटवर्क और वॉइस ऑफ अमेरिका की मुश्तरका पेशकश है। ये प्रोग्राम सुनते रहिए और इस बारे में अपनी आरा तजावीज और सवालात के लिए हमसे राब्ता कीजिए facebook.com/sejradio या फिर facebook.com/radionewsnetwork।
वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम में राउंड टेबल में हूँ असद हसन और प्रोड्यूसर हैं अंजुम हेरल गिल। बात हम कर रहे हैं आज के इस प्रोग्राम में जनूबी एशिया में सूरत हाल और उसके ऊपर अमेरिका का किरदार, खासतौर पर अमन कायम करने में, भले वो पाकिस्तान और भारत के दरमियान कशीदगी हो या तालिबान के साथ उसके अपने जारी मुजाकरात हों, अमेरिका क्या गैर मामूली इकदाम कर सकता है जिससे पीस जो है वो रिस्टोर होता हो। डॉक्टर सैयद मोहम्मद अली साहब, आपकी टेक इसके ऊपर, अफगानिस्तान में पाकिस्तान की ज़रूरत है अमेरिका को, वो एलानिया कहता है, पाकिस्तान के किरदार को तस्लीम भी कर रहा है और पाकिस्तान भी एलानिया बार बार अमेरिका से मदद चाह रहा है कि वो ईस्टर्न बॉर्डर्स में उसको हेल्प करे इस सिचुएशन को। सो इस बुनियाद और फिर सदर डोनाल्ड ट्रंप, थोड़ा आपको मालूम है कि वो गैर रिवायती अंदाज में सोचने और एक्शन लेने वाले रहनुमा के तौर पर जाने जाते हैं, सो क्या वो रूटीन से हट के कुछ कर सकते हैं? मोहित का कहना था कि अल्टीमेटली जो ब्यूरोक्रेसी है, जो एस्टैब्लिशमेंट अमेरिका की जैसे सोचती है, उन्हें वही करना होगा।
जी, क्योंकि देखिए या तो होना कि हमने अब ये जो कश्मीर का एक नया मसला खड़ा हो गया है वो तो है, मगर इससे पहले या तो होता कि हम को बिलखसूस कोई तजावीज लेकर जाते और कहते कि जी मिसाल के तौर पे टैपी की जो पाइपलाइन है या जो चारबहार और ग्वादर की पोटेंशियल लिंकेज है। अब ये ऐसी चीज़ें हैं कि चाइना ने इतराफ किया हुआ है कि हाँ हो सकता है, और हम तो ये नहीं देखते कि चारबहार का और जो ग्वादर का पोर्ट है वो राइवल पोर्ट्स हों, ये तो सिस्टर पोर्ट्स हो सकते हैं, मगर क्या हम ऐसी तजावीज बिहाइंड क्लोज डोर्स अमेरिका के साथ हमने, क्योंकि अमेरिका ने भी हमारे साथ इस तरह की लॉन्ग टर्म पॉलिसीज डिस्कस नहीं की, क्योंकि देखिए अब अफगानिस्तान के अंदर जो वॉर इकोनॉमी है उसको वो बड़ी पेचीदा चीज़ है जो लॉन्ग टर्म, क्योंकि देखें अमेरिका तो अगर एक پیس ڈیل سائن کر دے اور اپنی جان چھڑا کر افغانستان سے نکل جائے تو ان کا تو مسئلہ حل ہو جائے گا, کیونکہ امریکہ اور افغانستان میں بہت فاصلہ ہے. مگر پاکستان کے لیے وہ جو پیچیدگی ہے وہ جاری رہے گی. سو یہ ہے کہ ہماری واقعی زیادہ انٹرسٹ ہے کہ افغانستان لانگ ٹرم سٹیبلٹی آ سکے.
ٹھیک ہے,
اور افغانستان کے اندر اب یہ پچھلا دھماکہ دیکھیں تو آئسس جو ہے, مطلب اب وہ صرف طالبان کے ساتھ تو بات کرنے والی بات ہی نہیں ہے, اور وہ اب جیسے جیسے وہاں پر مذاکرات ہو رہے ہیں تو آئسس جو ہے وہ اپنی سرگرمیاں بڑھا رہا ہے ٹو انڈیکیٹ کہ ہم بھی پاور رکھتے ہیں اور ان سے تو کوئی بات نہیں ہو رہی. سو یہ ہے کہ افغانستان کے اندر بھی پیچیدگیاں ہیں, اور پھر جہاں تک کشمیر کی بات ہے, جس طرح ہم پہلے بات کر رہے تھے کہ کمپوزٹ ڈائیلاگ, تو اس وقت اس صورت حال میں اتنی ناہموار جو سچویشن ہے, ٹینشن ہے, تو پاکستان یا تو یہ ہے کہ ایک مورل سٹانس اڈاپٹ کرے. اب مورل سٹانس میں بھی پھر یہ ہے کہ پاکستان نے مورل سٹانس اڈاپٹ کرنا ہے تو وہ صرف انڈیا کے لیے نہیں کر سکتا, وہ اپنے لیے بھی کرے. تو سب سے پہلے تو یہ ہے کہ جو یہی یو این کی پچھلے سال پہلی بار ان کی جو ہیومن رائٹس کی رپورٹ آئی ہے کشمیر کے اندر, جہاں پر وہ پیلٹ گنز کا ذکر ہوا ہے, اور یہ اب ایسے مسائل ہیں کہ انفارچونیٹلی خدشہ ہے کہ یہ اور مزید بڑھیں گے. تو پاکستان کو چاہیے کہ وہ سٹڈی ہمارے جو سفارتکار وغیرہ جو ہمارے ڈپلومیٹس ہیں اس کو, اس رپورٹ کو سٹڈی کریں, اس میں دیکھیں کہ پاکستان, کیونکہ 80% وہ رپورٹ کی جو تنقید تھی وہ انڈیا کے بارے میں تھی, مگر 20% انہوں نے ہماری طرف جو اے جے کے ہے اس کے بارے میں بھی کچھ تجاویز دی تھی. تو پاکستان دیکھے کہ کیا ان تجاویز کو ہم مان سکتے ہیں, ہم ان کے بارے میں کچھ کر سکتے ہیں, اور پھر انٹرنیشنل کمیونٹی کو اپروچ کریں, امریکہ کو بھی اپروچ کریں, کیونکہ ورنہ تو یہی ہے کہ اگر بہت زیادہ ٹینشن بڑھ گئی تو امریکہ تھوڑا سا سالسی کردار عطا کر دے گا, کیونکہ وہ نیوکلیئر سچویشن ہے. اور
لیکن سوال یہ بتانا کہ امریکہ سالسی کے کردار تو کہتا ہے, سالسی میں تو باقاعدہ پھر اس کے اوپر ریلائی کرنا ہوتا ہے, اور وہ بھارت ماننے کو تیار نہیں ہے. آپ کا بہت شکریہ ڈاکٹر سید محمد علی صاحب, آپ نے بھی جوائن کیا ہمارے ساتھ, آپ موجود رہے. جنرل طلعت مسعود صاحب, آپ یہ بتائیے گا کہ آپ کیا فورسی کرتے ہیں اگلے کچھ دنوں میں, کشمیر آلموسٹ لاک ڈاؤن ہے, ہیومن رائٹس کے ریفرنس میں جو واچ ڈاگز ہیں وہ اس کے اوپر سوالات اٹھا رہے ہیں, سو اگلے چند دنوں میں, ہفتوں میں کیا ہو سکتا ہے؟ پاکستان انٹرنیشنل فورمز کے اوپر جا رہا ہے, عالمی عدالت انصاف میں جانے کا آج اس نے فیصلہ کیا ہے, یہ چیزیں پروڈکٹیو ہو سکتی ہیں؟
جی, کوشش تو ہوگی, اور اس کا سارا مقصد یہ ہے کہ جو کشمیر کی اس وقت ریزسٹنس ہے اور ان کی جو آواز ہے اس کو ساری دنیا میں پھیلایا جائے, تو یہ کاوش جو ہے یہ تو جاری رہے گی. لیکن یہ دیکھنا ہے, جیسے آپ نے سوال بھی کیا کہ کیا انڈیا جو ہے اس دباؤ میں آئے گا یا کیا اس کی پالیسی ہوگی, اس طریقے سے تو معاملات رہ نہیں سکتے. تو میرے خیال میں کچھ لیٹ اپ تو ضرور ہوگا, اور اس کی یہ کوشش ہوگی کہ یہ بتانا کہ اب کشمیر جو ہے وہ نارمیلٹی کی طرف نارمل ہو رہا ہے. لیکن یہ کیا ممکن ہو سکے گا؟ اس لیے کہ جس قسم کا جوش اور جذبہ اس وقت ہے اور جس قسم کی نفرت پھیلائی ہے انڈیا نے, تو اس کے تو مضر اثرات بہت ہیں. اور میں سمجھتا ہوں کہ یہ جو آنے والے دن ہیں یہ بڑے کریٹیکل ہیں, اس سے ظاہر ہو جائے گا کہ کس قسم کی پالیسیز جو ہیں وہاں کامیاب ہو سکتی ہیں. ایک تو یہ کہ میں نہیں سمجھتا کہ انڈیا جسے کہتے ہیں کہ کشمیر کو ایسا دبا سکے گا اور ہڑپ کر سکے گا, اور انڈیا سے ہندوز اور دوسرے لوگ جو ہیں وہاں آ کے فوراً یہاں کی آبادی کا جو ریشیو ہے وہ تبدیل کر دیں, وہ اتنا آسان نہیں ہوگا. اس پہ بہت ریزسٹنس ہوگی, اور جس قسم کے حالات ہیں وہ تو ممکن ہی نہیں ہے, اور ان کے لیے اٹریکشن بھی کوئی خاص نہیں ہوگی جب تک کہ معاملات وہاں پیسفل نہیں ہوتے. اب دیکھنا یہ ہے کہ کیا انڈیا کی مائٹ اتنی ہے کہ بالکل جو وہاں اس وقت ریزسٹنس ہے اس کو دبا سکیں اور اتنی حد تک دبا دیں کہ وہ لوگ کہیں کہ جی ٹھیک ہے, اب ہمیں تو زندگی یہاں گزارنی ہے جیسے بھی ہے, تو جیسے فلسطین میں جیسے ہوا ہے. میں نہیں سمجھتا کہ ہمیں ایک تو پیرلل ڈرا کرنا چاہیے فلسطین اور کشمیر کا اس وقت, اس لیے کہ کشمیر میں ریزسٹنس جو ہے وہ بڑا سالڈ ہے, اور دوسری چیز یہ ہے کہ پاکستان کی بڑی حمایت ہے, اور پھر انڈیا کا مسلسل جو ظلم رہا ہے اس کی وجہ سے جو وہاں کا جوان طبقہ ہے وہ تو بالکل ہی ایلینیٹڈ ہے انڈیا سے. تو یہ ایسی چیزیں ہیں جس کی وجہ سے اس وقت ایک حتمی رائے تو نہیں آپ فارم کر سکتے کہ کس طریقے سے معاملات بیٹھیں گے, لیکن میں سمجھتا ہوں کہ جو کشیدگی ہے سخت پاکستان اور انڈیا میں وہ تو اپنی جگہ جاری رہے گی جب تک کہ کشمیر کے حالات ٹھیک نہیں ہوتے, اور انڈیا کی پالیسی کشمیر کے علاوہ پاکستان کے بارے میں تبدیل نہیں ہوتی. اس وقت نہ صرف کشمیر میں ظلم کر رہا ہے انڈیا, لیکن اس کے ساتھ ساتھ پاکستان کے ساتھ بھی اس کی جو پالیسی ہے وہ بڑی دشمن جیسی پالیسی ہے, اور کسی طریقے سے وہ بات کرنے تیار نہیں ہے. پاکستان پر مسلسل نظام تراشی کرتا ہے, اور جو حقائق ہیں ان پر پردہ ڈالنے کے لیے یہ ایک بیان بازی کرتا ہے کہ اصل جو مسئلہ ہے وہ یہ ہے کہ پاکستان سے در اندازی ہو رہی ہے کشمیر میں وغیرہ وغیرہ, جو کہ بالکل بے بنیاد ہے. اصل تو وہاں یہ جس قسم کا ریزسٹنس ہے وہ تو بڑا جینرک ہے, اور بڑا وہاں کے لوگ اس قدر تنگ آئے ہوئے ہیں کہ وہ کسی صورت میں انڈیا کو ایکسیپٹ نہیں کر رہے ہیں. تو یہ جو حقائق ہیں, لیکن دنیا کو بھی نوٹس لینی چاہیے. اب انسانی جو حقوق کے ادارے ہیں انہوں نے تو کچھ نوٹس لیا ہے, لیکن کیا وہ اتنے فعال ہیں کہ وہ دنیا کا جو ضمیر ہے اس کو اجاگر کریں, اور جو ممالک ہیں جو کہتے ہیں کہ جی ہم اصولوں کی بنیاد پر دنیا کو چلانا چاہ رہے ہیں ان کا ضمیر کچھ اجاگر ہوگا؟ میں نہیں سمجھتا, اس لیے کہ دنیا ابھی بالکل مصلحت کی بنیاد پر چل رہی ہے.
اور رپورٹس بھی آ رہی ہیں, بعض پاکستان کے فارم میں سے خود بھی کہہ رہے ہیں کہ اپنے مفادات جو ہیں وہ دنیا کو عزیز ہیں, حتیٰ کہ جو مسلم دنیا ہے یہ صرف امریکہ اور ویسٹرن ورلڈ کی بات نہیں ہے کہ ان کے بھی مفادات ہیں.
دنیا کے دیکھ لیں آپ.
جی ہاں, بہت شکریہ جنرل طلعت مسعود صاحب, آپ ہمارے ساتھ تھے. ایمان ملک صاحب, آپ ہمیں یہ بتائیے گا کہ یہ جو امریکہ کے علاوہ بھی باقی انٹرنیشنل فورمز کے اوپر پاکستان جا رہا ہے, کتنا یہ پروڈکٹیو ہو سکتا ہے, اور آپ کیا فورسی کرتی ہیں اگلے چند دنوں میں یا چند ہفتوں میں, صورتحال میں کوئی کمی بیشی ہو سکتی ہے؟
انڈیا پاکستان کے تناظر میں اگر بات کی ہے, تھوڑا ریکیپ کر رہے ہیں بیکاز پروگرام اپنے اختتام کی طرف ہے, تو اس طرح کی ہاسٹائل سوورن اسٹیٹس کے اندر جو ریلیشن شپ ہے وہ بہت ہی زیادہ کمپلیکس ہے, کیونکہ اس کے اندر ایک انٹرنل اسٹرگل جو ہے اس کا ایک مکس ہے, ریفرنس ہے, ریزولوشن ہے, تو یہ بہت ہی کیئرفلی ڈیزائن کانفلکٹ مینجمنٹ ایفرٹس جو ہیں وہ ہوتی ہیں اس قسم کی صورت حال میں. اور پاکستان انڈیا کا کانفلکٹ جو ہے اٹس این انڈیورنگ رائیولری, ٹھیک ہے, آپ کی میجر آرمڈ کانفرنٹریشنز ہو چکی ہیں, لو انٹینسٹی ملٹری کانفلکٹس ہو چکے ہیں اوور دین 50 years کے اوپر سے, 70 سال ہو گئے اس کانفلکٹ کو چلتے ہوئے, تو ایک بہت ہی یونیک قسم کی کمپلیکس سچویشن ہے. اور اتنی ایڈورسٹی کے اندر اگر امریکہ کی طرف ہم آتے ہیں تو وہ ایک گریجوئل شفٹ کی بات کر سکتا ہے کہ اسٹیٹ رائیولس کے اندر جو ایک کمپیٹیٹو نیشنل سیکیورٹی نیریٹو اور پرسپشن ہیں ان کو کسی حد تک نشاندہی کی جائے ٹورڈز اے کوآپریٹیو اینڈ انٹر ڈیپینڈنٹ سیکیورٹی ہیومینیٹیرین ڈیولپمنٹ نیکسس, کیونکہ جو ریجن کی ریکوائرمنٹ ہے اس کے اگر اسٹینڈ پوائنٹ سے دیکھی جائے. دیکھیں, پاکستان اور انڈیا کا جو ریلیشن شپ ہے وہ بہت زیادہ ہائی فٹیلٹیز جو ہیں وہ ڈیمانسٹریٹ کرتا ہے, ہائی لیول آف تھریٹ پرسپشن اوور ٹائم, ریپیٹیڈ فیلئرز ٹو ریچ اینی کنکلوسو اگریمنٹ. اس کے اندر ایک جس طرح معید بات کر رہے تھے کہ بہت ہی کمپلیکس سچویشن ہے, اور دیکھیں کسی بھی ملک کی بربادی کے لیے بیرونی دشمن کی ضرورت نہیں ہوتی. آج بھارت کے اندر جو کچھ ہو رہا ہے وہ بھارت کی اپنی ذمہ داری ہے, آج پاکستان کے اندر جو کچھ ہو رہا ہے پاکستان اپنی ذمہ داری ہے, لیکن جب اس مکس کو آپ دیکھتے ہیں تو یہ چار کونے ہیں اس کی. ایک تو یہ سیکیورٹی بیسڈ ہے کانفلکٹ کشمیر کا, ٹیریٹوریل ہے, ٹھیک ہے, فرنٹیئرز ہیں آپ کے کشمیر کے. اس کے بعد اس کے اندر ایک آئیڈیولوجیکل مکس ہے, سیکولر ہندو مسلم ڈیوائڈ ہے جو کہ بہت زیادہ ابھر کے سامنے آ رہی ہے اسپیشلی پرائم منسٹر مودی کے آنے کے بعد, اور اس کے بعد ایک سیلف ڈیٹرمنیشن کی تحریک ہے. سو اٹس اے ویری بگ मिक्स ऑफ यू नो इश्यूज, और उसके अंदर जो इस वक्त की सूरत हाल है उसमें तो बहुत मुश्किल नजर आता है मिटिगेशन की तरफ जाना, लेकिन इसके अलावा कोई रास्ता नहीं है. क्योंकि अगर आप, मैं एक इंडियन डिप्लोमेट के लफ्जों में अगर बयान करूँ, तो कोई भी कॉन्फ्लिक्ट इस वक्त पाकिस्तान इंडिया के अंदर होता है तो दैट वुड बी अ क्रिमिनल वेस्ट ऑफ रिसोर्सेज. और अगर हम पीस की तरफ जाते हैं तो जो पीस डिपेंडेंट है वो कितने ओवर बिलियन पॉपुलेशन को जो है उनके ऊपर से वो बर्डन उतारेगा, जो कोल्ड वॉर का बर्डन है, जो कॉलोनियलिज्म का बर्डन है. तो आई थिंक कि कोई रास्ता और नहीं है. इंडिया ने बहुत क्राफ्टीली लॉफेयर को अपनाया है, और जो पाकिस्तान बात कर रहा है कि इंटरनेशनल कोर्ट ऑफ जस्टिस में जाएगा, बिल्कुल पाकिस्तान को हर कानूनी, हर डिप्लोमेटिक, हर पॉलिटिकल ऑप्शन इस्तेमाल करनी चाहिए. लेकिन जरूरी ये भी है कि वो जो एक रेटरिक है जो जंग की तरफ निशानदेही करता है या कॉन्फ्लिक्ट की तरफ करता है, उसको इंटरनली भी मिटिगेट करने की जरूरत है. बिकॉज ये कहना बहुत आसान है कि आपने न्यूक्लियर बॉम्ब्स किस लिए बनाए हैं, लेकिन उसकी परसेप्शन नहीं है किसी को कि उस कॉन्फ्लिक्ट की सूरत में पूरी दुनिया के लिए क्या नतीजा निकलता है.
बहुत शुक्रिया आपका ईमान मलिक, पॉलिसी एनालिस्ट वाशिंगटन से आपने हमें ज्वाइन किया, आपका भी बेहद शुक्रिया. भारत से नीलोफर सोहरावर्दी साहब हमारे साथ मौजूद हैं, राइटर हैं, एनालिस्ट हैं, कॉलमिस्ट हैं. नीलोफर बहुत शुक्रिया आप हमारे साथ हैं. बात हम कर रहे हैं कि पाकिस्तान भारत कशीदगी के पस मंज़र में अमरीका का किरदार क्या हो सकता है. गुज़श्ता रोज़ सदर डोनाल्ड ट्रंप की दोनों मुल्कों के वज़ीर आज़म के साथ टेलीफोन पर बातचीत भी हुई है, और बाज़ इत्तला'आत के मुताबिक तो ये पहले प्राइम मिनिस्टर मोदी ने फ़ोन किया प्रेसिडेंट ट्रंप को, और उनसे बात होने के बाद उन्होंने जो है वो गुफ्तगू फिर पाकिस्तान के वज़ीर आज़म से की. सो क्या हम इसको कहें कि ये किसी लेवल पे मीडिएशन ही शुरू हो चुकी है डी एस्केलेशन के लिए, या ये सूरत हाल अभी जूँ की तूँ की रहेगी?
आप एक नज़रिए से कह सकते हैं कि हाँ, एक तरह का मतलब अंडरलाइन मीडिएशन, लेकिन पूरी हद तक नहीं. आप इसको, हमें थोड़ी और तहत पर बात में जाना चाहिए कि इसको तरफ की किस तरह की अहमियत दे रहा है. मतलब जैसे इंडिया का मीडिया या हमारे इंडिया की हुकूमत इस तरह से अहमियत दी जा रही है, हाँ भाई पाकिस्तान अमेरिका के दबाव में आकर अब मीडिएशन के लिए राजी हो जाएगा, या तो इससे बात ये जाहिर होती है कि अपनी तरफ से खुलेआम कॉन्फ्लिक्ट के लिए इंडिया नहीं तैयार है. अच्छा, फिर आप ट्रंप साहब का वो जो उन्होंने ट्वीट किया है, उन्होंने अपने दोनों अच्छे गुड फ्रेंड, उन्होंने दोनों का जिक्र किया है कि वो दोनों हिंदुस्तान भी पाकिस्तान भी दोनों को अच्छे दोस्त मानकर उन्होंने ये बात कही है. हाँ, उनसे बात की है कि हाँ भाई मीडिएशन की तरफ मतलब कॉन्फ्लिक्ट से पीछे हटे और रिटोरिक में इतना ना इंडल्ज करें. अच्छा, अब हम अमेरिका के नजरिए से हम इस चीज को देखें, कश्मीर अमेरिका के मेरे नजरिए से कोई खास अहमियत नहीं रखता इस वक्त. कश्मीर का जो इतना उतार चढ़ाव जो भी हो रहा है हिंदुस्तान पाकिस्तान के ताल्लुकात में, आपसी जंग की तरफ तो इन्हें ये नहीं ले जा सकता, लेकिन पीछे अमेरिका की नजर इस वक्त हिंदुस्तान और पाकिस्तान के ईरान से ताल्लुकात कैसे होते हैं उस पर ज्यादा बनी हुई है. चूंकि देखिए, जियोग्राफिकली अमेरिका पाकिस्तान का साथ नहीं छोड़ सकता, स्ट्रैटेजिकली अफगानिस्तान के लिए बहुत जरूरी है, स्ट्रैटेजिकली ईरान के से ताल्लुकात वो चाह रहा है और बिगड़े पाकिस्तान के, यही बात हिंदुस्तान की तरफ भी. तो अगर हम कश्मीर के मुद्दे को देखें तो हम अमेरिका की क्या नजरिया है, वो अल्टीमेटली उसको क्या चाहिए, अपनी स्ट्रैटेजिक इम्पोर्टेंस यहाँ बढ़ाना चाहते हैं. अफगानिस्तान से अमेरिका पीछे हट नहीं सकता, हटना नहीं चाहेगा. फिर जो एक और बहुत अहम मुद्दा है इस वक्त ये ट्रंप साहब अमेरिका की हुकूमत कुछ भी कहे उसकी क्या अहमियत है. अगले साल वहाँ पे फिर से इलेक्शन होने वाले, उन्होंने एक साल बाद जो बात कही थी साउथ एशिया की एक नई स्ट्रैटेजी की, उसकी क्या अहमियत है, ये कोई खास नहीं. अगले साल फिर कोई दूसरी हुकूमत आएगी, वो कितने दिन तक ट्रंप साहब ने जो भी बात की वो चल सकती है.
ठीक, بہت شکریہ نیلوفر، ہمارے ساتھ رہے گا، ہمیں جوائن کیا ہے ہنا آئرا نے، ویسٹ منسٹر سینٹر فار ریسرچ اینڈ اسٹریٹجی، اس کے ساتھ وابستہ ہیں۔ ہنا بہت شکریہ، ہم بات کر رہے ہیں پریزیڈنٹ ڈونلڈ ٹرمپ کی گزشتہ روز پاکستان کے وزیر اعظم اور بھارت کے وزیر اعظم سے گفتگو، اور یہ جو حالیہ کشیدگی ہے خاص طور پہ کشمیر کے معاملے کے اوپر، اس کی خصوصی حیثیت کے خاتمے کے بعد کتنا انفلوئنس ہے اس وقت بھی امریکہ کا اپنے مفادات یا جس طرز کے بھی اس کے معاہدے ہیں، بھلے وہ بھارت کے ساتھ اسٹریٹجک یا بزنس اینڈ ٹریڈ ڈیلز ہوں یا پاکستان کے ساتھ اس کے اسٹریٹجک انٹرسٹ ہوں، وہ کتنا انفلوئنس کر سکتا ہے؟ کیا باقاعدہ کسی لیول کی میڈیشن ہی کہیں گے ہم اس کو، جو پریزیڈنٹ ٹرمپ دونوں ملکوں سے بات کر رہے ہیں، کیا کہیں گے آپ ساری صورتحال پہ؟
جی بہت شکریہ اسد۔ اسد اس بات پہ دیکھیں، اس چیز کو ہوئے ہوئے کتنے دن ہو گئے، اور جب پرائم منسٹر عمران خان امریکہ کے دورے پہ تھے تو صدر ٹرمپ نے کئی بار یہ فالسی کی پیشکش کی، تو اس کے بعد جب بھارت نے یہ اقدام اٹھایا 370 کو ختم کرنے کا، تو بھارت کے اقدام پر امریکہ کا فوری طور پر کوئی رد عمل نہیں آیا، خاموشی تھی۔ لیکن اب انڈیا کے لیے بڑا ضروری ہے کہ وہ پاکستان اور جو امریکہ کے بیچ میں جو بھی چیزیں چل رہی ہیں اس میں انڈیا بری طرح سے ایکسپوز ہو چکا ہے۔ پاکستان نے سلامتی کونسل کے اجلاس میں بھی یہ معاملہ اٹھایا، وہاں پہ بھی پاکستان کو سفارتی سطح پہ کامیابی حاصل ہوئی۔ اب امریکہ کے یہاں پہ اسٹیکس ہیں، امریکہ انڈیا کو بھی نہیں چھوڑ سکتا، جو کہ کسی صورت نہیں چھوڑ سکتا، ہم سب کو پتا ہے۔ لیکن پاکستان امریکہ کو اس کی ضرورت ہے، پاکستان کی افغانستان کے معاملے پر، اور صدر ٹرمپ جو ہیں وہ چاہتے ہیں کہ ان کی حکومت، ان کی انتظامیہ کو فاتح خواہ کامیابی حاصل کر لے افغانستان میں، اور اسی سلسلے میں انہیں پاکستان کی مدد درکار ہے۔ اب جو سچویشن ہے، خطہ جس طرف جا رہا ہے، پھر چائنا نے بڑا فرم سٹانس اس ساری سچویشن پہ اپنایا، جس کے بعد میں یہ سمجھتی ہوں کہ امریکہ نے اس میں اپنا اپر ہینڈ شو کرنے کے لیے اس سچویشن میں آنے کی ضرورت سمجھی باقاعدہ طور پر۔ اور اس کے بعد صدر ڈونلڈ ٹرمپ نے جو دونوں ملکوں کے وزراء اعظم سے رابطہ کیا، اور اس کے بعد ان کی جو ٹویٹ تھی کہ مشکل صورتحال ہے لیکن گفتگو اچھی رہی۔
لیکن یہ بتائیں کہ اگر میڈیشن ہو بھی جائے، اگر بھارت کسی حد تک امریکہ کے کردار کو قبول بھی کر لے، تو جو اس وقت سٹیٹس کو ہے اس کے اوپر فرق کیا پڑ سکتا ہے، کیا تبدیلی آ سکتی ہے؟
اچھا دیکھیں، کوئی اتنی خاص تبدیلی نہیں آ سکتی، اور نہ ہی امریکہ اتنا زیادہ انڈیا کو پریشرائز کرے گا اس معاملے پر۔ ہاں، تھوڑا بہت پریشرائز کیا جا سکتا ہے، لیکن انڈیا کو وہ مکمل طور پر اس چیز سے پیچھے ہٹنے کے لیے اس پہ دباؤ نہیں ڈالیں گے۔ اس کی کئی وجوہات ہیں۔ اب انڈیا اور بھارت کی جو ان کا الائنس ہے وہ پوری دنیا کے سامنے ہے، اور پاکستان اور چائنا کا جو الائنس ہے وہ بھی پوری دنیا کے سامنے، تو اس میں کئی اسٹیک ہولڈرز ہیں۔ مجھے نہیں لگتا کہ بھارت پر اتنا زیادہ پریشر ڈالے گا امریکہ جتنا کہ ڈالنا چاہیے۔ اگر ایسا ہوتا تو بھارت پہلے جگہ پر یہ کرتا ہی نہیں، اگر اس کو پتا ہوتا کہ امریکہ اس کو اس چیز سے پیچھے ہٹنے کے لیے کہے گا۔ اور نریندر مودی جو ہے، یہ پوری ایک وہ جو ہندو انتہا پسند سوچ ہے، اس کے ایجنڈے پر عمل پیرا ہے۔ انڈیا کے اندر خود اس چیز کے خلاف آوازیں اٹھ رہی ہیں، لیکن ان ساری آوازوں کو دبایا جا رہا ہے، بٹ انڈیا اس پوری چیز میں بری طرح سے ایکسپوز ہو گیا، پوری دنیا کے سامنے یہ چیز آ گئی ہے۔ چاہے وہ کمیونیکیشن کٹ کر دیں کشمیر میں، کچھ بھی کر لیں، لیکن آج کے دور میں آپ پوری دنیا کو اندھیرے میں رکھ کے یہ ظلم و ستم نہیں کر سکتے ہیں۔ یہ جو بربریت کی داستان کشمیر میں اتنی دہائیوں سے چلتی آ رہی ہے، اس کو آپ مزید نہیں چلا سکتے۔ کشمیری عوام جس طرح سے ریئیکٹ کر رہی ہے اس پوری چیز سے، محبوبہ مفتی صاحبہ نے جس طرح سے کہا کہ ہم نے انڈیا پہ بھروسہ کر کے بہت بڑی غلطی کی تھی، تو دو قومی نظریہ جس پر پاکستان وجود میں آیا تھا، آج اس کو ایک طرح سے وہ اس کا ریوائول ہوا ہے انڈیا کے اس اقدام کے بعد سے۔ اور میرا یہ خیال ہے کہ اب مسلمانوں کو،
لیکن یہ تو پاکستان کی طرف سے نا، نیلوفر ذرا آئیڈیالوجیکلی آپ ڈیفائن کیجیے گا کہ بھارت میں، چونکہ ہنا نے اس پہ کافی بات کی، تو بھارت میں اور بھارت کے عوام اس فیصلے کو کیسے لے رہے ہیں؟ سنا ہے وہاں پہ تو ان کو بہت میجورٹی نریندر مودی کے اس ایکشن کو سپورٹ بھی کرتی ہے۔
ہاں سپورٹ کرتی ہے، میجورٹی تو سپورٹ کرتی ہے، لیکن اس کی مخالفت بھی آواز اٹھی۔ دیکھیے جو میرا نظریہ ہے، آرٹیکل 370 آپ نے ہٹا دیا، اس کو اب جموں اینڈ کشمیر کو ایک راج یا ایک اسٹیٹ کے بجائے اس کو دو یونین ٹیریٹریز میں تبدیل کر دیا، اس سے کوئی خاس فرق نہیں پڑ رہا ہے، کیونکہ ایٹ دا موسٹ ان کا اسپیشل اسٹیٹس ہٹایا گیا ہے، لیکن جو دہشت گردی کا شکار کشمیری عوام آج سے نہیں ہو رہی ہے۔
تو پھر ان حالات میں، آخری سوال ہے، ان حالات میں اب بہرحال چونکہ غیر معمولی سچویشن پیدا ہو چکی ہے، جو اسٹیٹس کو اس سے پہلے تھا وہ ہٹ چکا ہے، سو کوئی آؤٹ آف باکس سولوشن کی طرف جا سکتی ہے بات؟ نیلوفر.
اچھا آؤٹ آف باکس وہ کشمیریوں کے لیے اور جو دہشت گردی جب تک نہیں ختم ہو جائے ہوگی, چاہے آپ آرٹیکل 370 کو امپوز کیجیے یا اس کو ہٹائیے, ان کو اسپیشل اسٹیٹس دیجیے یا نہیں دیجیے, اہم پریشانی کشمیریوں کو ہے. بندوق کا شکار چاہے وہ دہشت گردی کی ہو, چاہے یہاں کی فوج کی ہو یا وہاں کی فوج ہو, جب تک امن وہاں نہیں لایا جاتا, کشمیری کوئی بھی چاہے ہندو ہو چاہے مسلمان ہو پنڈت ہو جو بھی ہو, وہاں امن یا وہاں ڈیولپمنٹ.
آخری 40 سیکنڈ ہے ہنا, آپ کے خیال میں کوئی آؤٹ آف باکس سولوشن کی طرف یہ سارا جو بلڈ اپ ہوا ہے وہ لے کے جا سکتا ہے؟
بالکل جا سکتا ہے سر, یہ صحیح موقع ہے کشمیریوں کی آواز کو سننے کا, اور دنیا بھر کو اس وقت پتہ چلتا ہے کہ انڈیا پچھلے اتنے عرصے سے کشمیر میں کر کیا رہا ہے. یہ ایک موقع ہے جب کشمیر کو ہم ان کی مرضی کا ڈیسیژن لینے کا حق دے سکتے ہیں. کشمیر جو چاہتا ہے ان کو انڈیپینڈنس چاہیے, آبویسلی چاہیے انڈیا سے, تو میرا یہ خیال ہے کہ یہ موقع ہاتھ سے نہیں جانے دینا چاہیے دنیا کو بھی, پاکستان کو بھی, اور جو پاور پلیئرز ہیں ان کو چاہیے کہ اب بہت ہو گیا, کشمیر کو ان کا حق دے دینا چاہیے. اور بھارت مزید اپنا تسلط اس پر برقرار نہیں رکھ سکتا, جیسے کہ پوری سچویشن دنیا کے سامنے ہے اور دنیا میں ہر طرف سے ظلم پر آواز اٹھ رہی ہے اس کے خلاف, یقیناً اس کا سولوشن اپنے کر سکتا ہے.
بہت شکریہ تمام مہمانوں کا جنہوں نے آج کے اس پروگرام میں ہمیں جوائن کیا. پروگرام یہاں پہ ختم کریں گے. راؤنڈ ٹیبل پروڈیوسر تھے انجم ہیرلڈ گل. اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
وائس آف امریکہ واشنگٹن ہے. آپ ہمارے پروگرام ہماری ویب سائٹ پر کسی بھی وقت دیکھ سکتے ہیں. پتہ ہے www.urduvoa.com.
امریکہ اور چین کے درمیان تجارتی جنگ, خصوصی رپورٹ کے ساتھ میں ہوں یاسمین جمیل. سر ٹرمپ نے لگ بھگ 1.5 سال قبل اپنی ایک ٹویٹ میں کہا تھا کہ تجارتی جنگیں اچھی ہوتی ہیں اور انہیں جیتنا آسان ہوتا ہے, اور اس کے بعد سے چین کے ساتھ ایک قسم کی تجارتی جنگ کا آغاز ہو چکا ہے. تجارتی جنگیں کیا واقعی اچھی ہوتی ہیں اور وہ کیوں اچھی ہوتی ہیں؟ شکاگو کے اقتصادی اور سیاسی امور کے تجزیہ کار احتشام الدین نے اس سوال کا جواب کچھ یوں دیا.
اور واقعی صدر ٹرمپ نے صحیح کہا ہے کہ اکانومیکلی جو ملک مضبوط ہوتا ہے وہ جنگ جیت بھی سکتا ہے. آپ چائنا کی مثال دیکھ لیجئے کہ آج امریکہ میں میں کسی بھی بازار میں جاتا ہوں اور کسی بھی اسٹور میں جاتا ہوں اور ہاتھ رکھتا ہوں کسی چیز سے, وہ میڈ ان چائنا نکلتی ہے. تو یہ ضروری نہیں ہے کہ امریکہ اگر عراق میں اور یمن میں اور دوسری جگہوں پہ جنگیں جیت جاتا ہے تو وہ ہر جگہ تجارت میں بھی جنگ جیت جائے. تو چائنا تو اس وقت جنگ کا آپ یہ سمجھیں کہ وہ میدان اس نے مارا ہوا ہے دنیا میں.
یہ سوال جب ہم نے کیا ٹیکسس کے ایک سیاسی اور اقتصادی امور کے تجزیہ کار مسعود عبدالی سے تو انہوں نے کہا,
تجارتی جنگ میں بن رہے کہ بعض ممالک کو اتنا ایڈوانٹیج حاصل ہو گیا ہے, خصوصاً چین کی ہر چیز بنا رہا ہے وہ, اس کو ہرٹ کرنا بعض اوقات آسان بھی ہے اس لحاظ سے کہ بھائی وہ اس کی ساری جو داروں یعنی چین جو تھا وہ فوجی کے بجائے صنعت کے ذریعے آگے بڑھنے کی کوشش کر رہا تھا تو وہ اس کو نقصان ہوگا. لیکن دوسری طرف یہ کہ اس سے خود ملکوں کو نقصان ہوگا ڈیوٹی لگانے, کیونکہ تجارتی جنگ تو سوائے ڈیوٹی لگانے تو اور کوئی چیز نہیں ہے نا. کہ آپ
چین اور امریکہ کے درمیان جاری موجودہ تجارتی جنگ کے ان دونوں ملکوں پر کیا اثرات ہو سکتے ہیں, اس بارے میں پاکستان کے دفاعی امور سے متعلق تجزیہ کار بریگیڈیئر ریٹائرڈ عمران ملک نے وائس آف امریکہ سے گفتگو کرتے ہوئے کہا.
امریکہ اور چائنا جو ہے ان کی ایک ٹریڈ وار چل رہی ہے, وہ ایک دوسرے کے اوپر لگاتار اپنے جو ٹیرف ہیں وہ بڑھا رہے ہیں یا ان کو اڈیشنل ٹیرف یا بیریئرز لگا رہے ہیں ایک دوسرے کے اوپر. اب اس سے ابھی تک تو شاید ان دونوں کے اوپر ہی اثر ہوا ہے اور اثر باقی ممالک کے اوپر نہیں آیا.
اور تجزیہ کار مسعود عبدالی کا کہنا تھا کہ امریکہ اور چین کے درمیان اس تجارتی جنگ کو بہر طور ختم کرنا ہوگا، خاص طور پر صدر ٹرمپ کے لیے ایسا کرنا زیادہ اہم ہوگا۔ انہوں نے کہا،
ختم تو کرنا پڑے گا، اس لیے کہ دیکھیں نا اسٹاک مارکیٹ پہ ہر جگہ اثر پڑ رہا ہے۔ پھر ان کے پاس، ان کے ساتھ دولت والے لوگ ہیں نا، ایک یہ بات، یہ ریپبلکن جو امیروں کی پارٹی ہے، نقصان میں سر وہ اسٹاک مارکیٹ میں یہ لوگ ہیں، وہ اسٹاک مارکیٹ ڈاؤن ہے، یہ پھر جو ان کے ووٹر ہیں وہ ہے رورل امریکہ والے، ان کو نقصان ہو رہا ہے اس کے اندر۔ تو شارٹ ٹرم جو ہے یہ ہے، اگر ہمت اور حوصلہ ہو اور ٹرمپ اس بات کے تیار ہو کہ الیکشن ہار جاؤ کوئی فرق نہیں پڑتا، امریکیوں کا فائدہ زیادہ اہم ہے، تو ٹھیک ہے۔ لیکن ظاہر سی بات ہے سیاست دان کے لیے سب سے اہم چیز تو الیکشن ہے نا، جو ایڈوانٹیج چین کو حاصل ہے وہ یہ کہ صدر جی کو نہ الیکشن کا سامنا ہے، نہ ان کے اس کے سینٹ ہوتی ہے، نہ ان کو احتساب کا ڈر ہے، اس لیے وہ اس وجہ سے جو چاہیں کریں۔ جبکہ صدر ٹرمپ کے لیے تو مسئلہ یہ ہے کہ صرف ڈیڑھ سال کے بعد الیکشن لڑنا ہے ان کو، اور دباؤ ان پر جو ہے وہ خود اپنی پارٹی کی طرف سے، اس لیے کہ ٹرمپ جیتے ہیں ہارے، سینیٹر جو ہے آئیووا کا، وہ وسکانسن کا، یہ سب علاقے جو ہیں جہاں پہ جو زرعی میری جو یہ سب پروڈیوس کرتے ہیں، ان کا کیا ہوگا؟ سب پہ دباؤ پڑ رہا ہے کہ بھائی تم نے ایسی پالیسی بنائی، ہمارے فاقے ہو رہے ہیں۔ ظاہر سی جس سوچیں، اگر سویابین کا جو کسان ہے وہ سویابین اس کا نہیں بک رہا تو وہ کیا کرے گا؟ وہ
ان متواتر دعووں کے باوجود کہ چین کو امریکی محصولات میں اضافے کی وجہ سے مالی نقصانات کا سامنا ہے، صدر ٹرمپ نے حال ہی میں چینی مصنوعات پر کچھ تازہ ترین محصولات کے نفاذ میں تاخیر کی ہے۔ گزشتہ ہفتے معمولی سی بہتری کے بعد امریکہ میں اگست کے مہینے میں سال کے بدترین نقصانات ہوئے، اور امریکہ اور چین کی تجارتی جنگ نے بظاہر ہانگ کانگ جیسے ملکوں میں جاری جمہوریت نواز تحریکوں کے لیے امریکہ کے معمول کی حمایت تک کو متاثر کیا ہے، جن پر امریکہ نے زیادہ تر خاموشی اختیار کر رکھی ہے۔ یاسمین جمیل، وائس آف امریکہ، واشنگٹن۔ تازہ ترین خبریں، ریڈیو پروگرامز، آڈیو اور ویڈیو رپورٹس دیکھنے، سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ، جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے۔ خبریں اب ہر وقت آپ کی مٹھی میں۔
یہ وائس آف امریکہ واشنگٹن ہے۔ آپ ہمارے پروگرام ہماری ویب سائٹ پر کسی بھی وقت دیکھ سکتے ہیں۔ پتہ ہے www.urduvoa.com۔